नेपाल दर्पणमा साथी रुबिना श्रेष्ठसँगै लक्ष्मण कार्कीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
चुनाव 74 प्रदेश सभा र प्रतिनिधि सभा
दोस्रो चरण 7 दिन बाँकी।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेसिंग।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
चुनावी सुरक्षा व्यवस्था थप कड़ा पार्न सरकारसँग निर्वाचन आयोगको आग्रह। नागरिकको मताधिकारको रक्षा गर्न सरकारको ध्यान आकर्षण।
आफ्नो दलले चुनाव जिते नागरिकले सुख पाउने, राजनैतिक दलका शीर्ष नेताको दावी। भूकम्प प्रभावितका समस्या समाधान गर्ने भन्दै उम्मेद्वारहरू भोट माग्दै।
यथार्थ पीड़ितहरूले चाहिँ नि यो कानूनी जटिलताको साङ्गलोमा अल्झिएर चाहिँ नि सरकारबाट पाउने सुविधाबाट वञ्चित हुनुहुन्न।
इस्लाम धर्मगुरू हजरत मोहम्मदको जन्मदिनमा भोलि सार्वजनिक विदा। क्रिसमसका लागि पुस 10 गते पनि सार्वजनिक विदा दिने सरकारको निर्णय।
उत्तर कोरियासँग सबै सम्बन्ध तोड्न विश्व समुदायलाई अमेरिकाको आग्रह। युद्ध भए उत्तर कोरिया ध्वस्त हुने, राष्ट्रपति ट्रम्पको चेतावनी।
र पुस 3 गतेदेखि हुने ईपीएल क्रिकेटको खेल तालिका सार्वजनिक। इन्टरकन्टिनेन्टल कप क्रिकेटको एउटै पालीमा अफगानिस्तान र नेदरल्याण्डले 500 भन्दा धेरै रन बनाए।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बोधन प्राप्त ISO 9001 2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा पढाइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेजमा चितवन जिल्लामै पहिलो पटक बीई कम्प्युटर कार्यक्रममा भर्ना खुल्यो।
साथै बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्समा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 056527982, मोबाइल 98550063794, 98550508060।
ढुक्क छौं, हाम्रो खुशीलाई हिमाल रेमिटले तुरुन्तै हाम्रो परिवारमा पुर्याइदि रहेको छ।
हिमाल रेमिट पुर्याउँछ खुशी। A product of Himalayan Bank Limited.
राणा शासन विरुद्धको आन्दोलन तथा लोकतन्त्रका लागि भएका आन्दोलनको अगुवाई नेपाली काँग्रेसले गरेको हो। समावेशी प्रतिनिधित्व र नेतृत्वको विकासको लागि अगुवाई नेपाली काँग्रेसले गरेको हो।
लोकतन्त्रलाई संस्थागत तथा विकासका लागि रुख चिन्हमा भोट दिई नेपाली काँग्रेसलाई अत्याधिक मतले विजयी गराऊ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौं पूरा खबर। निर्वाचन आयोगले चुनावी सुरक्षा थप बलियो बनाउन सरकारसँग आग्रह गरेको छ। चुनाव आउने दिन नजिकिँदै गर्दा पनि चुनावी सभा लक्षित विस्फोट र आगजनीका घटना नरोकिएको सन्दर्भमा आयोगले सुरक्षा व्यवस्था थप बलियो बनाउन सरकारलाई भनेको हो। काठमाडौँमा भएको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवले दोस्रो चरणको चुनावमा सुरक्षा व्यवस्था थप कडा पार्न सरकारलाई आग्रह गर्नुभएको हो। दोस्रो चरणको चुनावका क्रममा मतदाता, उम्मेद्वार, निर्वाचनमा खटिएका कर्मचारी, मतदान सामग्री लगायतको सुरक्षामा उहाँले जोड़ दिनुभयो। दोस्रो चरणमा 45 जिल्लामा हुने चुनावका लागि आयोगले खटाएका सूक्ष्म अनुगमनकर्ताको अभिमुखीकरण कार्यक्रममा उहाँले चुनावलाई भयरहित वातावरणमा सम्पन्न गर्न तथा नागरिकको मताधिकारको रक्षा गर्न सरकारले सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औल्याउनु भएको हो। उहाँले दल तथा उम्मेद्वारले निर्वाचन आचार संहिता पालना गरे नगरेको र मतदातालाई प्रलोभनमा पारे नपारेको जस्ता विषयमा सूक्ष्म अनुगमन गरी तत्काल आयोगमा जानकारी दिन पनि कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो।
ट्रान्सपेरेन्सी इन्टरनेशनलले निष्पक्ष र स्वतन्त्र ढंगले चुनाव सम्पन्न गराउन, शान्ति सुरक्षा कायम गर्न कठोर कदम चाल्न सरकारसँग आग्रह गरेको छ। संस्थाले आफैले स्वीकार गरेको निर्वाचन आचार संहिता व्यवहारिक रूपमा पालन गर्न गराउन पनि राजनैतिक दल र तिनका उम्मेद्वार तथा निर्वाचन आयोगसँग पनि आग्रह गरेको छ। ट्रान्सपेरेन्सी इन्टरनेशनलले आज विज्ञप्ति निकालेर प्रचार प्रसारका क्रममा दल तथा उम्मेद्वारले आफैले स्वीकार गरेको आचार संहिताको उल्लंघन गर्नु चिन्ताको विषय भएको जनाएको छ। जसरी पनि आफूले जित्नै पर्छ भन्ने दल तथा उम्मेद्वारको प्रवृत्तिले चुनावबाट आउने परिणाम र त्यस अनुसार गठन हुने जनप्रतिनिधिको संस्थाले सही अर्थमा नागरिकको प्रतिनिधित्व गर्न नसक्ने खतरा बढ़ेको विज्ञप्तिमा उल्लेख छ। यस्तै केन्द्रीय बाल कल्याण समितिले चुनावी सभा तथा उम्मेद्वारलाई लक्षित गरी भएका बम विस्फोटका घटनाको भत्सना गरेको छ। आज विज्ञप्ति निकालेर समितिले कतिपय बम विस्फोटमा बाल बालिका समेत घाइते भएको पाइएको भन्दै यस्तो गतिविधि हुन नदिन सबैको ध्यान आकर्षण गराएको हो।
सुनसरीको इटहरीमा नेपाली कांग्रेसको चुनावी सभालाई लक्षित गरी गरिएको विस्फोटमा 3 घाइते भएका छन्। इटहरी 9 भलादमी चोकमा कांग्रेसको चुनावी सभा भइरहेको ठाउँ नजिकै विस्फोट हुँदा 1 वर्षका यौवन नेउपानी, 40 वर्षका धनबहादुर श्रेष्ठ र 16 वर्षकी समरिना अधिकारी घाइते हुनुभएको हो। घाइतेको धरानमा उपचार भइरहेको छ। यस्तै कैलालीको चुनाव क्षेत्र नम्बर 2 प्रदेश सभामा वाम गठबन्धनबाट उम्मेद्वार बनेका रतन थापाको निजी गाडीमा नचिनेका मानिसको समूहले आगजनी गरेको छ। उम्मेद्वार थापाको लम्की चुहा नगरपालिकामा रहेको घर पछाडि राखिएको 2016/68/99 नम्बरको जीपमा आगजनी भएको प्रहरीले जनाएको छ।
यस्तै उदयपुरको उदयपुरगढ़ी गाउँपालिका 6 दनुवार बेसीमा एम्बुस थाप्न मुख्य योजनाकार रहेको अभियोगमा त्रियुगा नगरपालिका 7 बलबहादुर मगर पक्राउ परेका छन्। एम्बुस थाप्ने अरूको पनि पहिचान भइसकेको र उनीहरूको खोजी भइरहेको उदयपुरका प्रहरी प्रमुख नवराज भट्टले जानकारी दिनुभयो। हिजो बिहान भएको विस्फोटमा उदयपुर क्षेत्र नम्बर 2 नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार नारायण बहादुर कार्की सहित 7 घाइते भएका थिए।
रूकुम पश्चिमका 2 मतदान केन्द्रमा भोलि पुनः मतदान हुँदैछ। पहिलो चरणमा मंगिर 10 मतदानका क्रममा मतपेटिकामा आगजनी भएपछि मतदान स्थगित भएकोमा बाँफीकोट गाउँपालिका र 8-20 नगरपालिकाका 1-1 मतदान केन्द्रमा भोलि पुनः मतदान हुन लागेको हो। पुनः मतदानका लागि मतदान अधिकृत लगायत कर्मचारी सम्बन्धित केन्द्रमा पुगिसकेका छन्। बाँफीकोट गाउँपालिका 5 रत्न आधारभूत विद्यालय काँडाको क मतदान केन्द्रमा प्रतिनिधि सभाको निर्वाचन हुनेछ भने 8-20 नगरपालिका 11 नेपाल राष्ट्रिय माओवादी गत सैन्यको ख मतदान केन्द्रमा समानुपातिक तर्फको मात्रै मतदान हुने निर्वाचन आयोगले जनाएको छ। भोलिको मतदानमा कांग्रेसले भने सहभागी नहुने बताएको छ। आफ्ना कार्यकर्तालाई पक्राउ गरिएको भन्दै ती कार्यकर्तालाई नछोडिएसम्म पुनः मतदानमा सहभागी नहुने कांग्रेसको भनाई छ।
यसैबीच काभ्रेका सार्वजनिक ठाउँमा राखिएका चुनाव प्रचार प्रसार सामग्री हटाउन थालिएको छ। निर्वाचन अनुगमन समिति काभ्रे पलाञ्चोकले जिल्ला प्रशासन, जिल्ला निर्वाचन कार्यालय र सुरक्षा निकायको संयुक्त पहलमा सार्वजनिक ठाउँमा दलले टाँगेका टुल, ब्यानर र पर्चा पम्पलेट हटाउन थालेको हो। निर्वाचन आचार संहिता अनुगमन समितिले दलका प्रमुख एवं प्रतिनिधिलाई प्रचार सामग्री हटाउन पटक पटक आग्रह गरे पनि अटेर गरेपछि समिति आफैले हटाउन थालेको काभ्रेका प्रमुख जिल्लाधिकारी शिव प्रसाद सिमखडाले बताउनुभयो। यसैबीच निर्वाचन आयोगले ललितपुरका विभिन्न ठाउँमा टाँगिएका प्रचार सामग्री हटाउन निर्देशन दिएको छ। निर्वाचन आयुक्त सुधीर कुमार शाहले आज गरेको अनुगमनमा विभिन्न ठाउँमा आचार संहिता विपरीत प्रचार सामग्री नहटाइएको पाइएकाले ती सामग्री तत्काल हटाउन निर्देशन दिनुभएको हो।
सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ। इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मदिनका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको सरकारले जनाएको छ। यस्तै क्रिसमस डेका अवसरमा पुस 10 अर्थात आउँदो डिसेम्बर 25 तारीकमा पनि सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको छ। दुवै दिन विदेशमा रहेका नेपाली नियोगमा पनि बिदा हुनेछ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
इन्जिनियरिङ शिक्षा अध्ययनको खोजीमा रहेका विद्यार्थीहरूका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवनको बीई सिभिल र बीई इलेक्ट्रिकलमा नयाँ भर्ना सम्बन्धी जरुरी सूचना
प्राविधिक शिक्षाको क्षेत्रमा नेपालकै अग्रणी संस्था अन्तर्राष्ट्रिय गुणस्तर आईएसओ 9001:2008 प्रमाणपत्र प्राप्त गर्न सफल एसएनपीआई कलेज भरतपुर चितवनमा स्नातक तहमा इन्जिनियरिङ तर्फ बीई सिभिल र बीई इलेक्ट्रिकल कार्यक्रममा सीमित सिटका लागि पुनः प्रवेश परीक्षा आवेदन फारम खुल्ला गरिएको हुँदा इच्छुक विद्यार्थीहरूबाट कलेजमा सम्पर्क राखी प्रवेश परीक्षा आवेदन फारम भर्न सूचित गरिन्छ
फारम भर्ने अन्तिम मिति 2074 मङ्सिर 18 गतेसम्म प्रवेश परीक्षा 2074 मङ्सिर 27 गते
थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन 056-572-417
मोबाइल 98550-60769 98550-64960
अरूलाई रोज्यौ पटक पटक विवेकशील साझाको तराजु रोज्यौ यो पटक ख्याल गरौ नेपाल हाम्रो घर हो डेरा होइन अबको आशा विवेकशील साझा
नमस्कार नमस्कार नेताज्यू
ल दाई आउँदै गरेको चुनावको लागि पार्टीले मलाई यो क्षेत्रको उम्मेद्वार बनाएको छ अब तपाईँहरूले आफ्नो अमूल्य भोट दिएर मलाई जिताउन पर्यो है
भोट हालेर आफूले मनले खाएको उम्मेद्वारलाई जिताउन त मन थियो नि तर खै के गर्ने के गर्ने म त
किन के भयो र दाई
म आफू दृष्टिविहीन छु अनि छोरी पनि हिँड्न सक्दिनन् अब मतदाता परिचय पत्र त छ नि तर त्यो दिन गाडी नै चल्दैन भन्छन् कसरी मतदान केन्द्रसम्म जाने खै म त त्यसै अन्यलै भइरहेको छु
ल दाई पनि मतदान गर्न पाउनु त हरेक नागरिकको मानव अधिकार हो मतदानको दिन अपाङ्गता भएका व्यक्ति बिरामी ज्येष्ठ नागरिक र सहयोग चाहिने व्यक्तिहरूलाई मतदान केन्द्रसम्म लैजान ल्याउन अनुमति लिएर सवारी चलाउन छुट दिएको छ दृष्टिविहीन व्यक्तिले आफूले रोजेको एका घरको व्यक्ति वा मतदान अधिकृतको सहयोगमा मतदान गर्न पाउँछन् हेर्नुहोस् त्यस्तै हिडुलमा असहज हुनेलाई लाइनमा बस्नै पर्दैन बुझ्नुभयो त दाई
हो र नेताज्यू उसो भए त हामी सबै आफूले रोजेको उम्मेद्वारलाई भोट हाल्न आइहाल्छौ नि हस् नमस्कार
अपाङ्गता भएका व्यक्तिहरूलाई मताधिकारबाट वञ्चित नगरौं कोही पछाडि नपरून् किनकि हरेक मत शक्तिशाली हुन्छ
अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार प्रवर्धनको लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपाल
देश बदलिने छ तपाईँको एकमतले सूर्य चिन्हमा मतदान गरौ सबैले
सूर्य चिन्हमा मतदान गरौ सबैले
सूर्य चिन्हमा मतदान गरौ सबैले
सूर्य सूर्य सूर्य
सुखी जनता समृद्ध नेपाल स्थिरता र सुशासनका लागि वामपन्थी सरकार
वामपक्षीय गठबन्धनका उम्मेद्वारलाई विजयी बनाऊ
राप्ती इन्जिनियरिङ कलेज घोराहिदाङमा बिसिए कार्यक्रममा भर्ना खुल्यो
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल
मध्यपश्चिमकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2074-75 को लागि ब्याचलर इन कम्प्युटर एप्लिकेशन बीसीए कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराहिदाङ, फोन 082-562-601, 98-578-35-990, 98-578-31-684।
तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले चुनावमा सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन सरकारसँग निर्वाचन आयोगको आग्रह, भोलि र पुस 10 गते सार्वजनिक विदा दिने सरकारको निर्णय लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, दोस्रो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभाको चुनाव आउन हप्ता दिन मात्रै बाँकी छ। चुनाव हुन लागेका 45 जिल्ला मध्ये काठमाडौँ उपत्यका सहित 6 जिल्ला भूकम्प अति प्रभावित हुन्। भूकम्पपछिको पुननिर्माणले अपेक्षा अनुसार गति लिन नसकेकै बेला उम्मेद्वारले विभिन्न एजेण्डा सहित भूकम्प प्रभावितलाई फकाउँदैछन्। मदन पौड्यालको रिपोर्ट।
भक्तपुरका भूकम्पमा पीड़ित जनताहरू जो अहिले पनि टहरामा र छाप्रामा बसिरहेका छन्, उनीहरूलाई घर बनाएर घरमा भित्राउने दायित्व मेरो छ भने राज्यद्वारा तोकेको जुन किस्ता छ त्यो किस्ता उहाँहरूको हात हातमा पुर्याउने मेरो दायित्व छ। त्यो कुरालाई चाहिँ मैले उच्च प्राथमिकताका साथ अगाडि बढाउँछु।
भक्तपुर क्षेत्र नम्बर 2 का उम्मेद्वार महेश बस्नेत, भूकम्प प्रभावित जिल्लाका धेरै मतदाताले अझै बस्ने घर बनाउन सकेका छैनन्। सरकारले दिएको अनुदानले मात्रै घर बन्न सक्ने अवस्था पनि होइन। भूकम्प प्रभावितका अरू पनि समस्या छन्, तर उम्मेद्वारका वाचा र प्रतिबद्धता सुन्ने हो भने उनीहरूले समाधान गर्न नसक्ने कुनै समस्या छैनन्। मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर 2 का उम्मेद्वार विरोध खतिवडा,
अधिकांश चाहिने हाम्रो पहाड़ी भेगहरूमा चाहिने ऐलानी जग्गामा नापी नभएका जग्गामा बसोबास भएकाहरूको चाहिने मैले चाहिँ पूर्जा नभएको कारणले कानूनी जटिलता देखेको छु। यथार्थ पीड़ितहरूले चाहिँ यो कानूनी जटिलताको साङ्गलोमा अल्झिएर चाहिँ सरकारबाट पाउने सुविधाबाट वञ्चित हुनुहुन्न, त्यो ढंगबाट व्यवस्थापन मिलाउनु पर्छ भन्ने मान्यतामा छु।
चुनाव अघि कुनै दल र नेताले घर बने नबनेको सोधीखोजी गरेनन्, तर अहिले भोटकै लागि भए पनि दलका उम्मेद्वार भूकम्प प्रभावितलाई भेट्न पुगेका छन्। व्यक्तिका घरसँगै अरू भौतिक संरचना र सम्पदाको विकास गर्ने प्रतिबद्धता जनाएका छन्। काठमाडौँ क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा उम्मेद्वार दीपक कुइकेल,
कोर सिटी एउटा छ, त्यसको सब कोर सिटीहरू साँखु, खोकना, ठिमी जस्ता सब कोर सिटीहरू जुन अत्यन्त सांस्कृतिक पौराणिक शहरहरू छन् र त्यहाँका जनताको समुदायलाई सहित साथमा लिएर अगाडि बढ्नुपर्छ भनेर मैले त्यो कुराहरू बारम्बार उठाएको छु, त्यसका लागि पहल कदमी गरेको छु।
पुनर्निर्माणको ढिलासुस्ती व्यक्तिका घर नबन्नुमा मात्रै सीमित छैन। सरकारी पहलमा बन्नुपर्ने विद्यालय, स्वास्थ्य संस्था, सम्पदा जस्ता भौतिक संरचनाको अवस्था पनि असरल्लै छ। भत्किएका मन्दिर र अन्य पूर्वाधारले पनि भूकम्पका क्षतिहरू प्रतिबिम्बित गर्छन्। काठमाडौँ क्षेत्र नम्बर 2 कै अर्का उम्मेद्वार सूर्यराज आचार्य,
राजधानीको एउटा क्षेत्र हुँदाहुँदै पनि यो क्षेत्र तपाईँ यहाँ 32 पुतलीदेखि नाङ्ले भारेसम्म जान्छ, साँखुको जस्तो एउटा ऐतिहासिक सम्पदाको केन्द्र पनि त्यहाँ छ, जुन कुरा अहिलेको भूकम्प पछिको पुनर्निर्माण असरल्ल भएर पछिको रानी पोखरी जस्तै।
उम्मेद्वारले पुनर्निर्माण छिटो गर्ने आश्वासन दिँदै गर्दा मतदाताले पनि जितेपछि कार्यान्वयन कसरी हुन्छ भनेर सोधीखोजी गर्नुपर्ने बेला पनि यही नै हो।
अब खबरको सिलसिला, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमाले मधेस विरोधी पार्टी भएको आरोप लगाउनु भएको छ। सर्लाहीको सदरमुकाम मलंगवामा भएको चुनावी सभामा उहाँले कांग्रेसले पटक पटक संविधान संशोधन गर्न खोज्दा एमाले अवरोध गरेकाले एमाले मधेस विरोधी दल भएको बताउनुभयो। उहाँले मधेसी नागरिकलाई अधिकार सम्पन्न बनाउन कांग्रेस लागि परे पनि कम्युनिष्टहरूले सफल हुन नदिएकाले अबको चुनावमा नेपाली कांग्रेसलाई बहुमतले जिताउन आग्रह गर्नुभयो। आज मकवानपुरको थाहा नगरपालिकामा आयोजित चुनावी सभामा प्रधानमन्त्री देउवाले लोकतान्त्रिक गठबन्धनले जितेमा विकास निर्माणसँगै धार्मिक सांस्कृतिक क्षेत्रको विकासमा उल्लेख्य काम गरेर देखाउने दावी गर्नुभयो। यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशैभरि वाम गठबन्धनका उम्मेद्वारलाई जिताउन एमाले प्रतिबद्ध रहेको बताउनु भएको छ। उहाँले गठबन्धनले समर्थन गरेका कुनै पनि उम्मेद्वारलाई हराउन एमाले बेइमानी नगर्ने कुरा झापामा आयोजित चुनावी सभामा बताउनु भएको हो। यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब बन्ने वामपन्थी सरकारले मात्रै नेपाली नागरिकको विकासको चाहना पूरा गर्ने बताउनु भएको छ। चितवन क्षेत्र नम्बर 3 भएको चुनावी सभामा उहाँले अहिलेसम्मका स्थिर सरकारले देशको विकास गर्न नसकेकाले अब बन्ने स्थिर सरकारबाट मात्रै नागरिकको चाहना पूरा हुने दावी गर्नुभयो।
बम विस्फोटमा निधन भएका म्यादी प्रहरी विनोद चौधरीको अन्त्येष्टि गरिएको छ। दाङ तुल्सीपुर उपमहानगरपालिका 12 क्वाङ्गीमा रहेको चौधरीको घरमा प्रहरी तथा स्थानीय प्रशासनका उच्च पदस्थ अधिकारी र दलका नेता कार्यकर्ताले अन्तिम श्रद्धाञ्जली दिएपछि उहाँको अन्त्येष्टि गरिएको हो। चौधरीलाई श्रद्धाञ्जली दिँदै दाङका प्रमुख जिल्लाधिकारी गजेन्द्र बहादुर श्रेष्ठले उहाँका परिवारलाई राज्यले राहत स्वरूप 25 लाख रूपियाँ उपलब्ध गराउने बताउनुभयो। उहाँले विनोदकी पत्नी 19 वर्षीय अञ्जनालाई रोजगारीको तथा 1.5 वर्षकी छोरी प्रमिसाको अध्ययनको व्यवस्था गरिने समेत प्रतिबद्धता जनाउनुभयो।
आजदेखि बाघ गणना शुरू भएको छ। एउटै प्रक्रियाबाट बाघ गणना गर्ने पद्धतिको आज पर्सामा वन मन्त्रालयका सचिव युवक ध्वज जीसीले उद्घाटन गरेपछि बाघ गणना शुरू भएको हो। पर्सा वन्यजन्तु आरक्षबाट शुरू गरिएको गणना चितवन हुँदै शुक्ला फाँटा राष्ट्रिय निकुञ्जसम्म पुगेर 3 महिनामा सक्ने योजना रहेको वन मन्त्रालयले जनाएको छ। बाघ रहेका नेपालका निकुञ्ज आरक्ष वन क्षेत्र र तीसँग जोडिएका भारतीय निकुञ्ज एवं वन क्षेत्रमा एउटै प्रक्रियाबाट एकैपटक बाघ गणना गरिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले जनाएको छ। नेपाल र भारतका सीमा क्षेत्रमा रहेका बाघ नदोहोरिने गरी गणना गरिनेछ। बाघ गणनाका लागि विश्व वन्यजन्तु कोष, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाली सेना, निकुञ्जका कर्मचारी, मध्यवर्ती क्षेत्रका संरक्षण कर्मी लगायतको सहभागिता रहनेछ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
निर्वाचन हुँदैछ हिमाल पहाड़ तराई, प्रयोग नगरौ है कतै बाल बालिकालाई।
निर्वाचन आचार संहिता अनुसार निर्वाचन प्रचार प्रसार आम सभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न गराउन हुँदैन, त्यसैले बालबालिकाको प्रयोग नगर्न सबै राजनैतिक दललाई अनुरोध गर्दछौ।
निर्वाचन आचार संहिता उल्लङ्घन गरेमा ₹1,00,000 जरिवाना र उम्मेदवारी रद्द समेत हुने कानूनी व्यवस्था रहेको छ।
कतै तपाईँ हाम्रै वरिपरि दलगत राजनैतिक गतिविधिमा बाल बालिका तथा विद्यालयको प्रयोग त गरिएको छैन? अनुगमन गरौं र जिल्ला बाल कल्याण समितिमा वा केन्द्रीय बाल कल्याण समितिको मोबाइल नम्बर 98512-1617-4 सिधै खबर गरौं।
महिला बाल बालिका तथा समाज कल्याण मन्त्रालय, केन्द्रीय बाल कल्याण समिति।
बगेको खोला फर्किएला, समयले नि फर्किएला तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार पुरानो बस पार्क नजिकै, फोन 01-424-6024।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, VTS प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की, फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंज पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 50,000 घुस सहित सिंचाई विकास डिभिजन कास्कीमा कार्यरत इन्जिनियर गोविन्द प्रसाद भुर्तेललाई पक्राउ गरेको छ। कुल निर्माणको काम सम्पन्न गरे पश्चात अन्तिम बिल भुक्तानी र कार्य अनुभव प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा आयोगको टोलीले भुर्तेललाई उनकै घरबाट घुस रकम सहित पक्राउ गरेको हो।
सर्वोच्च अदालतले उच्च अदालतमा नियुक्त भएका 80 जना न्यायाधीशको नियुक्ति सम्बन्धी विवादको सुनवाई आउँदो मंगिर 28 गते गर्ने भएको छ। न्यायाधीश ओम प्रकाश मिश्र, बम कुमार श्रेष्ठ र जम्मर बहादुर शाहीको पूर्ण इजलासमा सुनवाईका लागि आजका लागि तोकिएको भए पनि हेर्दा हेर्दैमा मंगिर 28 गतेका लागि राखिएको सर्वोच्च अदालतका सहप्रवक्ता नागेन्द्र कालाखेतीले जानकारी दिनुभयो।
नेपाली कांग्रेसले गुल्मीमा भोट माग्न रोबोटको प्रयोग गरेको छ। सदरमुकाम तमघासमा आजदेखि भोट माग्ने रोबोटको प्रयोग गर्न थालिएको हो। काठमाडौँबाट लगिएको रोबोट निर्वाचन अवधिभर प्रयोग हुने नेवी संघ केन्द्रीय सदस्य सुदर्शन खनालले जानकारी दिनुभयो।
गुल्मीमा भीड़बाट लडेर 2 जनाको ज्यान गएको छ। बिहान खरबारीबाट घाँस उठाउने क्रममा रेसुङ्गा नगरपालिका 12 उर्लेनीका देवनाथ पन्थीको ज्यान गएको हो। उहाँ त्यही वडाको स्वास्थ्य चौकीका अहेवा हुनुहुन्थ्यो। त्यस्तै दिउँसो गुल्मीको छत्रकोट गाउँपालिका 7 का अम्बिका घरतीको पनि घाँस काट्ने क्रममा भीड़बाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ।
काठमाडौँको भ्रिकुटी मण्डपमा आजदेखि नेपाल चेम्बर एक्सपो शुरू भएको छ। एक्सपोको उद्घाटन गर्दै राष्ट्रपति विद्या भण्डारीले व्यापार घाटा कम गर्न राष्ट्रिय लगानीलाई प्रोत्साहित र अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्नुपर्ने बताउनुभयो। मंगिर 18 गतेसम्म चल्ने मेलामा नेपाल सहित कोरिया, थाइल्याण्ड, भारत, चीन, जापान, पाकिस्तान र बंगलादेशले उत्पादन गरेका विभिन्न सामान राखिएका छन्।
शेयर बजार परिसूचक नेप्से आज 1.5 अङ्कले बढेको छ। बजार खुलेदेखि नै निकै उतार चढ़ाव देखिएको आजको बजार एक समय घटेर 1528 बिन्दु भन्दा तल पुगेकोमा बजार बन्द हुँदा 1.55 अङ्कले बढेर बजार 1537.67 बिन्दुमा पुगेर बन्द भएको हो।
मेरो पनि भन्नु छ।
ट्विटरमा दीपक रेग्मी गुनासो गर्नुहुन्छ, आफ्नो एजेण्डा लिएर नागरिकसँग भोट माग्नुपर्ने ठाउँमा उम्मेद्वारले प्रतिस्पर्धी पार्टीका नेतालाई गाली गर्ने प्रवृत्तिको अन्त्य कहिले होला।
सुजन खनाल फेसबुकमा लेख्नुहुन्छ, चुनावी प्रचार प्रसारमा झण्डा पोस्टर बनाएर गाउँटोल फोहोर गर्नुभन्दा फोहोर फाल्ने डस्टबिन किनेर त्यसको तल पार्टीको नाम लेखेर राख्दा वातावरण सफा हुन्थ्यो होला। विगतको सिको गर्नुभन्दा रचनात्मक तरिकाले चुनाव प्रचार प्रसार गरे गाउँटोलमा चुनाव आएपछि सकारात्मक प्रभाव पनि पर्थ्यो कि नेताज्यू।
ट्विटरमा फडिन्द्र प्रसाद आचार्यको प्रतिक्रिया छ, सबैको राजनीतिक आस्था फरक फरक हुन्छ, तर चुनावका बेला टुरिष्ट उम्मेद्वारका लागि गाउँका साथीभाई विरूद्ध पाखुरी सुर्केर लडाईँ झगडा नै गर्नु राम्रो होइन कि।
फेसबुकमा समीर सापकोटा कमल सुझाव दिनुहुन्छ, मतदाता शिक्षा दिने बेला भोट कसरी हाल्ने मात्र नभई कस्ता उम्मेद्वारलाई भोट दिने भनेर पनि सिकाउनु पर्यो, किनकि गलत तरिकाले मतदान गर्नुभन्दा गलत उम्मेद्वारलाई मतदान गर्नु देशका लागि ठूलो गल्ती हुन्छ।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू विष्णु विश्वकर्मा र प्रकाश ढकाल। अब विदेशका खबर। अमेरिकाले उत्तर कोरियासँग कूटनीतिक र व्यापार सम्बन्ध विच्छेद गर्न सबै देशसँग आग्रह गरेको छ। संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदमा अमेरिकी राजदूत निक्की हेलीले उत्तर कोरियासँग कूटनीतिक र व्यापार सम्बन्ध विच्छेद गर्न सबै देशसँग आग्रह गर्नुभएको हो। उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना चिनिया समकक्षी सी जिनपिङलाई प्योङयाङमा तेल पठाउन बन्द गर्न भनेको जानकारी पनि दिनुभयो। अमेरिकाले द्वन्द नचाहेको तर युद्ध भए उत्तर कोरिया ध्वस्त हुने उहाँले चेतावनी दिनुभयो। उत्तर कोरियाले हिजो अन्तर्महादेशीय मिसाइल परीक्षण गरेपछि सुरक्षा परिषदको आपतकालीन बैठक बसेको हो।
नेपाल दर्पणमा अब केही खेल खबर। नेपाल ओलम्पिक कमिटिले सन् 2018 नेपालमा हुने एसियाली खेलका लागि विभिन्न खेलका 462 इभेन्ट सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ। आज पत्रकार सम्मेलन गरी कमिटिले फुटबल, भलिबल, बास्केटबल, बक्सिङ, जिम्नास्टिक, साइक्लिङ, ह्याण्डबल, हकी लगायत 40 खेलका लागि विभिन्न इभेन्टहरू सञ्चालन गर्ने जानकारी गराएको हो।
आउँदो पुस 3 गतेदेखि हुने एभरेस्ट प्रिमियर लिग ईपीएल क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ। विश्वविद्यालयको क्रिकेट मैदान किर्तिपुरमा हुने प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौँ किङ्स 11 र ललितपुर प्याट्रियट्स खेल्नेछन्। 12 दिनसम्म चल्ने प्रतियोगितामा 6 टीमले 19 खेल खेल्नेछन्। प्रतियोगितामा काठमाडौँ किङ्स 11, ललितपुर प्याट्रियट्स, विराटनगर वारियर्स, भैरहवा ग्ल्याडिएटर्स, पोखरा राइनोज र चितवन टाइगर्स खेल्नेछन्।
र अफगानिस्तानले युएईसँगको इन्टरकन्टिनेन्टल कप क्रिकेटको एउटै पालीमा 510 रन बनाएको छ। युएईको आबुधाबीमा चलिरहेको प्रतियोगितामा अफगानिस्तानले पहिलो पालीमा 9 विकेट गुमाउँदै 510 रन बनाएर पाली समाप्तिको घोषणा गरेको हो। अफगानिस्तानका 3 जना ब्याट्सम्यानले शतक प्रहार गरे। इसानुल्लाह जन्नतले 124, कप्तान असगर इस्तानिजाईले 114 र रहमत शाहले 103 रन बनाए। पहिलो पाली थालेको घरेलु टोली युएईले भने आजको खेल सकिँदा 5 विकेट गुमाएर 100 रन मात्रै जोड्न सकेको छ। यस्तै नामिबियासँगको खेलको पहिलो पालीमा नेदरल्यान्ड्सले पनि 501 रन बनाएको छ। नेदरल्यान्ड्सले 8 विकेट गुमाउँदै 501 रन बनाएर पाली समाप्तिको घोषणा गरेको हो। नामिबियाले भने पहिलो पालीमा 203 रन मात्रै बनाउन सकेको छ। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। बिदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
चुनावी सुरक्षा व्यवस्था कडा पार्न सरकारसँग निर्वाचन आयोगको आग्रह। नागरिकको मताधिकारको रक्षा गर्न सरकारको ध्यान आकर्षण।
आफ्नो दलले चुनाव जितिए नागरिकले सुख पाउने, राजनैतिक दलका शीर्ष नेताहरूको दावी। भूकम्प प्रभावितका समस्या समाधान गर्ने भन्दै उम्मेद्वारहरू भोट पकाउँदै।
इस्लाम धर्मगुरू हजरत मोहम्मदको जन्मदिनमा भोलि सार्वजनिक विदा। क्रिसमसका लागि पुस 10 गते पनि सार्वजनिक विदा दिने सरकारको निर्णय।
उत्तर कोरियासँग कूटनीतिक र व्यापारिक सम्बन्ध तोड्न विश्व समुदायलाई अमेरिकाको आग्रह। युद्ध भए उत्तर कोरिया ध्वस्त हुने, राष्ट्रपति ट्रम्पको चेतावनी।
र पुस 3 गतेदेखि हुने ईपीएल क्रिकेटको खेल तालिका सार्वजनिक। इन्टरकन्टिनेन्टल कप क्रिकेटको एउटै पालीमा अफगानिस्तान र नेदरल्यान्ड्सले 500 भन्दा धेरै रन बनाए।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै रुबिना श्रेष्ठ र लक्ष्मण कार्की बिदा हुन्छौ। नमस्कार।